नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, पहिलो पल्ट एक दिवसीय मान्यता पायो। नेपालले पपुवा न्युगिनी र नेदरल्याण्डसले हङकङलाई हराएपछि 4 वर्षको लागि नेपालको एक दिवसीय यात्रा सुनिश्चित।
प्रधान न्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट राजीनामा, न्याय परिषदको निर्णयबारे कानून व्यवसायको मिश्रित प्रतिक्रिया।
विश्वमा खुसी राष्ट्रको सूचीमा नेपाल भारतभन्दा 32 स्थान अघि, फिनल्यान्डका नागरिक सबैभन्दा खुसी रहेको राष्ट्रसंघको भनाई।
पूर्व गुप्तचरमाथि विष प्रयोग गरी बेलायतमा हमला भएको भन्दै विश्वका 4 शक्तिराष्ट्रद्वारा रूसको आलोचना। 23 जना रूसी कूटनीतिज्ञलाई देश छोड्न बेलायतको निर्देशन।
र मनाङलाई हराउँदै 3-स्टार तिलोत्तमा गोल्ड कपको फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442793 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। नेपालले पहिलो पटक क्रिकेटको एक दिवसीय मान्यता पाएको छ। आज भएको खेलमा नेपालले पपुआ न्युगिनीलाई 6 विकेट र नेदरल्याण्डसले हङकङलाई 44 रनले हराएपछि नेपालले 4 वर्षका लागि एक दिवसीय मान्यता पाएको हो। नेपाली एक दिवसीय क्रिकेटमा नेपालले पाएको यो नै ऐतिहासिक सफलता हो। आज नेपालले पपुआ न्युगिनीलाई हराए पनि एक दिवसीय मान्यताको टुङ्गो भने लागेको थिएन, तर हङकङ र नेदरल्याण्डस बीच को खेलको नतिजाले मात्रै नेपालको एक दिवसीय यात्रा पक्का गरेको हो। आज हङकङले नेदरल्याण्डसलाई हराएको भए हङकङसँगको अर्को खेलपछि मात्रै नेपालले एक दिवसीय मान्यता पाउने या डिभिजन 2 घटुवा हुने टुङ्गो लाग्ने थियो। आज भएको खेलमा नेपालले पपुआ न्युगिनीलाई 6 विकेटले हरायो। जिम्बावेमा पपुआ न्युगिनीले दिएको 115 रनको लक्ष्य नेपालले 23 ओभरमा मात्र 4 विकेट गुमाएर भेट्टायो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले नट आउट 50 रन बनाए। 115 रनको लक्ष्य पछ्याएको नेपालले शुरूआत भने खराब गरेको थियो। खराब लयमा रहेका उपकप्तान ज्ञानेन्द्र मल्ल आज पनि 1 रनमै आउट भए। यस्तै अनिल कुमार शाहले 9 रनमा आउट भए। कप्तान पारस खड्का 20 रन र आरिफ शेख 26 रनमा आउट भए। 35 रन बनाउँदा 3 विकेट गुमाएको अवस्थामा दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले नेपालको स्कोर उकासेका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पपुआ न्युगिनी 114 रनमा अल आउट भयो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुआ न्युगिनी 114 रनमा अल आउट भयो। नेपालका लागि सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 4-4 विकेट लिए। सोमपाल कामी र करण सिंहले 1-1 विकेट लिए। नेपालसँग हारेसँगै पपुआ न्युगिनीले एक दिवसीय मान्यता गुमाएको छ। आजै अर्को प्लेअफमा नेदरल्याण्डले हङकङलाई 44 रनले हराएको छ। नेदरल्याण्डसले दिएको 175 रनको लक्ष्य पछ्याएको हङकङ 43 ओभर मा 130 रन बनाएर अल आउट भयो। नेपाल र नेदरल्याण्डस बीच 7 स्थानका लागि पर्सी खेल हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सरकार विस्तारको तयारी गर्नुभएको छ। आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छलफलपछि भोलि सरकार विस्तार गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री नियुक्त भएको 1 महिनासम्म पनि मन्त्री परिषदले पूर्णता नपाउँदा गलत सन्देश गएको भन्दै प्रधानमन्त्रीले भोलि नै सरकार विस्तारको तयारी गर्नुभएको हो। अहिले सरकारमा जम्मा 7 जना मात्रै मन्त्री नियुक्त गरिएको छ। संघीय समाजवादी फोरम र राजपा नेपाललाई पनि सरकारमा ल्याउनको लागि मन्त्री परिषद विस्तारमा ढिलाइ भएको थियो। भोलि संघीय फोरमका 2 जना मन्त्री सहित एमाले र माओवादीका केही मन्त्री थप्ने ओलीको तयारी छ। राज्यपाललाई पनि सरकारमा ल्याउन प्रयास भइरहेकोले भोलि नै मन्त्री परिषदले पूर्णता भने नपाउने एमालेका एक नेताले उज्यालोलाई जानकारी दिएका छन्।
बर्खास्तमा परेका प्रधान न्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिनुभएको छ। पराजुलीले आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राजीनामा दिनुभएको हो। उमेर हदको विवादमा परेका पराजुलीलाई हिजो न्याय परिषदले बर्खास्त गरेको थियो। न्याय परिषदलाई आफूलाई बर्खास्त गर्ने अधिकार नभएको भन्दै पद नछोड्ने भन्दै आएका पराजुलीले आज बिहान राष्ट्रपति समक्ष राजीनामा बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ।
आजदेखि काम थालेका सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दीपक राज जोशीले न्यायालयप्रति नागरिकको अपनत्व र जनआस्था बढ़ाउने आफ्नो मुख्य उद्देश्य रहेको बताउनु भएको छ। सर्वोच्च अदालतमा आज भएको पत्रकार सम्मेलनमा प्रधान न्यायाधीश जोशीले अदालत नागरिकको सुरक्षा गर्ने महत्वपूर्ण संस्था भएकोले हरदम नागरिकको सुरक्षाका लागि काम गर्ने पनि दावी गर्नुभएको छ। अदालतमा केही कमजोरी भएको भए आफूहरूकै कारणले भएको र त्यसको दोष अरूलाई नदिई आफैले कमजोरी सुधार्ने उहाँको दावी छ। उहाँले न्यायपालिकाको सुधारका लागि कार्यान्वयनमा रहेको पञ्चवर्षीय रणनीतिक योजना नै आफ्नो प्रमुख योजना रहेको पनि बताउनु भएको छ। न्यायालयभित्रका समस्या समाधान रणनीतिक योजना मार्फत हुने भएकोले त्यसैलाई आफूले महत्व दिएको जोशीको भनाइ छ।
न्याय परिषदले हिजो प्रधान न्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्र थमाएपछि न्याय क्षेत्र एकाएक तरंगित भयो। शीतल निवासमा नवनियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीको शपथ हुँदै गर्दा पराजुली पदमुक्त भएको पत्र बाहिरिएको थियो। त्यस लगत्तै आएको प्रतिक्रियाबाट आज सर्वोच्च अदालतमा के हुने होला भन्ने धेरैको धेरै थरी अनुमान थियो। सर्वोच्च अदालतमा आज दिनभर के भयो त? थप जानकारी सहित मदन पौड्याल।
सर्वोच्च अदालत अघिल्तिर आज अरू दिनभन्दा भिन्नै चहल पहल थियो। कार्यालय समय अगावै बाक्लो संख्यामा सुरक्षाकर्मी तैनात थिए। कानून व्यवसायी पत्रकार लगायत पनि 10 नबज्दै अदालत पुगिसकेका थिए।
उनलाई त भ्रम पार्यो नि त, उनी राखेबेला सबै भनोकाको बेला यहाँ हटाइयो के कुरा त्यो हो नि त।
सर्वोच्च अदालतमा आजको पेशी गोपाल पराजुली वा दीपक राज जोशी मध्ये कसले तोक्ला भन्ने धेरैको जिज्ञासा थियो। बिहान 10 बज्नै लाग्दा वरिष्ठ न्यायाधीश दीपक राज जोशी अदालत आइपुग्नु भयो अनि कायम मुकायम प्रधान न्यायाधीशका रूपमा पदभार ग्रहण गर्नुभयो। उहाँले पेशी समेत तोक्नुभयो। सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा पराजुलीको नाम हटाएर कायम मुकायम प्रधान न्यायाधीश जोशीको नाम र तस्विर राख्यो। न्याय परिषद सचिवलाई पदमुक्त गर्ने निर्णय लिने अधिकार नभएको दावी गर्दै नियमित काम गर्ने बताउनुभएका पराजुली भने सर्वोच्च अदालत आउनु भएन, भित्र प्रक्रियागत काम कारवाही हुँदै गए, बाहिर न्यायपालिकाको विवादबारे विभिन्न टीका टिप्पणी चलिरहे।
सबै ट्याक्टिस मिलाएको कसरी भन्यो, 5 बजे शपथ राख्ने, 4 बजे उनी हिँड्ने, 4 बजे यहाँ उनलाई फाल्ने, त्यो पत्र पुगी नसकेको कुरा त्यहाँ अवगत गराउने, प्रमाणित गराउने हो।
जन्ममिति र नागरिकताको विषयले पराजुली विवादमा तानिनु भएको हो। यो विवादबारे सर्वोच्च अदालतको परिसरमै भेटिएका कानूनविदको भने मिश्रित प्रतिक्रिया आएका छन्। एउटा सचिवले प्रधान न्यायाधीशबारे निर्णय गर्नुले राम्रो नजिर नबस्ने नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काको दावी छ।
त्यो सचिवजीले त त्यो लेख्न उहाँलाई निर्णय गर्ने अधिकारै छैन, अधिकार विहीन मान्छेले लेखेर पनि हुन्छ भने उहाँलाई न अधिकार छ, त्यो निर्णय गर्ने अधिकार छ, त्यो फेरि न्यायालयको सम्बन्ध त अहिले चाहिँ 7-7 जनाको बेन्चमा चाहिँ उहाँको त्यो उमेर सम्बन्धी चाहिँ फाइल ल्याऊ भनेर लेखेको छ, अदालतको विचाराधीन रहेको छ। अदालतको विचाराधीन भएको अवस्था एउटा चाहिँ सचिवले अथवा चाहिँ सडकमा एउटा मान्छेले भनिदिया भएर त्यो कुरा कानुनी हुन्छ।
नेपाल बार एसोसिएसनकै पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले अब विवाद समाधान भइसकेको बताउनुभयो।
मलाई लाग्छ यो करिबरि अब समाधान भइसकेको अवस्था पनि छ, किनभनेदेखि अब घरमा बसिरहनु भएको छ उहाँ, अहिले चाहिँ कायम मुकायम चाहिँ प्रधान न्यायाधीशले सञ्चालन गरेर बेन्च सञ्चालन भइरहेको छ, यसले एउटा निकास पाएको जस्तो मलाई लागेको छ कि आज मैले सर्वोच्च अदालतमा आएर बुझ्दाखेरि एउटा निकास निक्ले जस्तो लागेको छ।
राजीनामा दिने कि के गर्ने भन्नेमा अन्यलता रहेको बेला पराजुलीले अन्तत राजीनामाकै बाटो रोज्नु भएको छ। न्यायालय नै तरंगित हुने गरी एकाएक विकसित भएको यो घटना तत्काललाई थामथुम भए जस्तो देखिन्छ, तर भविष्यमा न्यायालय जस्तो सबैको विश्वसनीय ठाउँलाई विवादित बन्न नदिन सम्बन्धित पक्ष चनाखो हुनुपर्छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0557425595।
प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन, फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, पहिलोपल्ट एक दिवसीय मान्यता पायो, नेपालले पपुवा न्यूगिनी र नेदरल्याण्डसले हङकङलाई हराएपछि नेपालको एक दिवसीय यात्रा सुनिश्चित, प्रधान न्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट राजीनामा, न्याय परिषदको निर्णयबारे कानून व्यवसायको मिश्रित प्रतिक्रिया लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। उपसभामुख पदको लागि दुईजनाको उम्मेद्वारी दर्ता भएको छ। वाम गठबन्धनबाट डाक्टर शिवमाया तुम्बाहाम्भे र कांग्रेसबाट पुष्पा भूषालले उपसभामुखका लागि उम्मेद्वारी दिनुभएको हो। माओवादीसँगको सहमति अनुसार उपसभामुखको पद एमालेको भागमा परेपछि एमाले तेह्रथुम्की समानुपातिक सांसद डाक्टर शिवमाया तुम्बाहाम्भेलाई उम्मेद्वार बनाएको छ। यस्तै नेपाली कांग्रेसले समानुपातिक सांसद पुष्पा भूषाललाई उपसभामुखको उम्मेद्वार बनाएको हो। भूषाल अर्घाखाँचीकी समानुपातिक सांसद हुनुहुन्छ। संघीय संसदको सभामुख या उपसभामुख मध्ये एकजना महिला हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार दुवै दलले उपसभामुखमा महिला उम्मेद्वार उठाएका हुन्। उपसभामुखको चुनाव भोलि हुँदैछ।
राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष गणेश प्रसाद तिमलसिन्हाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले तिमलसिन्हालाई शपथ ग्रहण गराउनु भएको हो। नेकपा एमालेका नेता तिमलसिन्हालाई संघीय संसद भवन नयाँ बानेश्वरमा हिजो बसेको राष्ट्रिय सभाको बैठकले अध्यक्षमा निर्वाचित गरेको थियो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनको मूल प्रभावबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन फेरि पनि आग्रह गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज भएको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले नागरिकको भावना र चाहना अनुसार पार्टी एकताको प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको हो। उहाँले कम्युनिष्ट आदर्श र विचार नै छाडेर नयाँ शक्ति नेपाल निर्माण गरेका डाक्टर बाबुराम भट्टराईलाई पनि समयको माग अनुसार फेरि मूल घरमा फर्कन पनि आग्रह गर्नुभयो। उहाँले मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई समेत एकतामा आउन आग्रह गर्नुभयो। संविधानले समृद्धिको मार्ग प्रशस्त गरेकोले त्यही अनुसार अघि बढ्नुपर्ने प्रचण्डको भनाइ छ।
नेपाल भारतभन्दा खुशी देश बनेको छ। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको वर्ल्ड ह्याप्पीनेस रिपोर्ट अनुसार खुशी देशको सूचीमा नेपाल भारतभन्दा 32 स्थान माथि छ। 156 देश रहेको यो सूचीमा नेपाल 101 स्थानमा छ भने भारत 133 स्थानमा छ। दक्षिण एसियाली देशमा भूटान 97 स्थानमा छ भने पाकिस्तान 75 स्थानमा छ। श्रीलंका पनि 133 स्थानमा छ। सूचीको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ। प्रतिवेदन अनुसार विश्वको खुशी राष्ट्र बन्न फिनल्याण्डले नर्वेलाई उछिनेको छ। नर्वे यो वर्ष भने दोस्रो स्थानमा परेको छ। डेनमार्क, आइसल्याण्ड र स्विजरल्याण्ड क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। युद्धग्रस्त देश तथा अफ्रिकी देशहरू भने यो सूचीको पुछारतिर छन्। बुरूण्डी सबैभन्दा तल 156 स्थानमा छ। मानिसहरूको गुणस्तरीय जीवनयापन, दैनिकी, ती देशमा बसाईसराई गरेका आप्रवासीको आत्मसन्तुष्टि लगायत कुरालाई खुशीको सूचकांकका रूपमा हेरिएको बीबीसीले जनाएको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा पुननिर्माणलाई अघि बढाउन छलफल गरेको छ। 2072 सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुननिर्माणलाई अघि बढाउन आज सरकारवाला निकायसँग प्राधिकरणले छलफल गरेको हो। प्राधिकरण, प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र पुरातत्व विभागका पदाधिकारी सहित विज्ञ समूहसँग आज छलफल गरिएको हो। आफ्नै प्रतिबद्धताबाट पछि हटेर नेपाल टेलिकमले धरहरा पुननिर्माण गर्न नसक्ने बताएपछि प्राधिकरण आफैले त्यसको पुननिर्माण गर्ने बारे छलफल गरेको हो।
दक्षिण एशियाको आर्थिक एवं व्यापारिक क्षेत्रको विकासमा नेतृत्वदायी भूमिकामा रहेका नीति निर्माता उद्यमी व्यापारी तथा प्राज्ञको बिजनेस लिडर्स कन्क्लेभ सम्मेलन भोलिदेखि काठमाडौँमा शुरू हुँदैछ। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रका उद्योग वाणिज्य क्षेत्रका अग्रणी संघहरूको साझा संस्था सार्क उद्योग वाणिज्य संघको आयोजनामा हुने तीन दिने सम्मेलनमा सार्कका आठै राष्ट्रका उद्योग वाणिज्य मन्त्रीका साथै औद्योगिक तथा आर्थिक क्षेत्रका व्यक्तिको सहभागिता रहने संघका अध्यक्ष सूरज वैद्यले जानकारी दिनुभयो।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात प्रभावित पार्नेलाई कार्यवाही गर्ने भएको छ। हिजोदेखि औपचारिक रूपमा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करमा लकिङ प्रणाली लागू गरेपछि चालकले त्यसको असहयोग गरेपछि निगमले यस्तो चेतावनी दिएको हो। चालकहरूले ढुवानी समेत ठप्प पारेपछि कार्यवाही गर्ने निगमको तयारी छ। निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले आपूर्ति प्रभावित पार्नेलाई कार्यवाही हुने बताउनुभयो। निगमले ढिलो गरी पेट्रोलियम पदार्थको चुहावट रोक्न भन्दै झापामा औपचारिक कार्यक्रम गरेर लकिङ प्रणालीको औपचारिक शुभारम्भ गरेको थियो।
पक्राउ परेका व्यक्तिलाई रिहा गर्न माग गर्दै नवलपरासीको बुलिङटारका बासिन्दाले इलाका प्रहरी कार्यालय घेराउ गरेका छन्। प्रहरीको गस्तीका क्रममा हिजो साँझ भरुवा बन्दुकसहित पक्राउ परेका बुलिङटारका चन्द्र सुस्लिङलाई रिहा गर्न माग गर्दै स्थानीय बासिन्दाले आज प्रहरी कार्यालय घेराउ गरेका हुन्। घेराउका लागि पुगेका स्थानीय बासिन्दाले सुस्लिङलाई नछाडिए प्रहरी कार्यालयको पानी तथा विद्युत काट्ने चेतावनी दिएको प्रहरीले जनाएको छ। सुस्लिङलाई भने जिल्ला प्रहरी कार्यालय नवलपुरमा लैजान लागि एसपी दिपेन्द्र जीसीले बताउनुभयो।
नाबालिका छोरीको हत्या गरेको ठहर गर्दै सिराहा जिल्ला अदालतले धनगढ़ी माई नगरपालिका कि हीरा खड्कालाई एक वर्ष पाँच महिना कैद सजाएको फैसला गरेको छ। खनाललाई गत भदौ 30 गते घर छेउकै सार्वजनिक इनारमा छोरीको हत्या गरेको आरोप लागेको थियो।
रामेछापमा सड़क नाप्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सर्लाही मलंगवाका इन्जिनियर शैलेन्द्र यादव र हेल्पर सिन्धुली मेलम्ची नगरपालिका वड़ा नम्बर 11 राजु दुलाल छन्। गोकुलगंगा गाउँपालिका एक मूल डाँडामा सड़क नाप्ने क्रममा ढिस्कोले पुरिएर दुवैजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
शेयर बजार परिसूचक नेप्से आज पनि सामान्य बढेको छ। हिजो 4.06 अङ्कले बढेको नेप्से आज 2.4 अङ्कले बढेर 1288.36 अङ्कमा पुगेको छ। आज उत्पादन समूहको शेयर घटे पनि होटल, बीमा, लघुवित्त लगायत धेरै जसो समूहको शेयर सामान्य बढेकोले समग्र शेयर पनि बढेको हो। आज सबैभन्दा धेरै होटल समूहको शेयर 75 अङ्कले बढेको छ भने लघुवित्तको झण्डै 14 अङ्कले बढेको छ। आज हिजोको तुलनामा कारोबार रकम पनि सामान्य घटेको छ। हिजो 24 करोड़ 22 लाख भन्दा धेरैको शेयर किनबेच भएकोमा आज 23 करोड़ 33 लाख रुपियाँ बराबरका 6,25,000 किता शेयर किनबेच भए। आज सोल्टी होटल लिमिटेडका शेयर धनीले झण्डै 4% कमाएका छन् भने सिभिल लघुवित्त वित्तीय संस्थाका शेयर धनीले 3% गुमाएका छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ,
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू,
शान्त वातावरणमा बालकदेखि वृद्ध सम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयु सीसीयु एनआईसीयु को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545, 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0140329162। वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। काठमाडौँ उपत्यकाबाट हराएका 16 मोटरसाइकल र स्कूटर आज प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले 12 मोटरसाइकल र 4 स्कूटर सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्नुभएको हो। मोटरसाइकल हराएको भनी महानगरीय ट्राफिक प्रहरी महाशाखामा परेको निवेदनका आधारमा ट्राफिक प्रहरीले मोटरसाइकलको खोजी गरेको थियो। मोटरसाइकल चोरीमा संलग्न काठमाडौँको रवि भवन बस्ने चिनलाल पाखरिन, जोरपाटी बस्ने मैते कोइराला र सिन्धुपाल्चोक सदरमुकाम चौतारा घर भएका सुगम तामाङलाई पनि ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
महोत्तरीमा बिजुली चोर्ने 12 पक्राउ परेका छन्। आज बिहान प्रहरी टोलीले नियमित गस्तीको क्रममा गौशाला 5 शिवभक्ति स्थित मुसहर बस्तीबाट 12 पक्राउ गरेको हो। हुकिङ गरी बिजुली बत्ती बाल्दै गरेको अवस्थामा प्रहरीको टोलीले उनीहरूलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
खोटाङको रूपाकोट मौजुवागढी नगरपालिका 8 दोर्पा चिउरी डाँडाका वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ। स्थानीय बासिन्दा जोशीचन्द्र राई, विषम राई, बद्री खड्का लगायतको समूहले बाटो छेकेर वडाध्यक्ष चौहानमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन हिजो वडा कार्यालय जाने सड़क मरमत गरेर घर फर्कने क्रममा बानाचुङ बजारमा वडाध्यक्षमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।
ओखलढुङ्गाको एक निजी विद्यालयले 2 विद्यार्थीलाई मरणासन्न हुने गरी कुट्ने शिक्षकलाई बर्खास्त गरेको छ। सोब्रु इङ्ग्लिस स्कूलका शिक्षक भूपाल राईले ट्यूशन पढाउँदा कक्षा 4 अध्ययनरत छात्राहरू उत्सव भण्डारी र सबिन कटुवाललाई निलडाम हुने गरी कुटपिट गरेका थिए। विद्यार्थीलाई कुटपिट गरेपछि आउने दिनमा विद्यालयमा काममा नलगाउने गरी उनलाई बर्खास्त गरिएको विद्यालय प्रशासनले जनाएको छ।
पोखरीमा सिएका कारण पानीका मुहान सुक्न थालेको भन्दै अर्घाखाँचीमा 10 बराबर एक पोखरी निर्माण अभियान शुरू गरिएको छ। पोखरीहरू मासिँदै जाँदा आकाशबाट परेको पानी जमिनभित्र सिंचित हुन नपाएका कारण पानीका मुहान सुक्दै गएपछि प्रकृतिको संरक्षणका लागि पोखरी निर्माण अभियान शुरू गरिएको अभियानकर्मी कृष्ण प्रसाद भूषालले बताउनुभयो। अर्घाखाँचीमा 500 पोखरी निर्माण गर्ने लक्ष्य राखिएको छ र पछिल्लो एक हप्तामा 1 पोखरी निर्माण गरिसकिएको छ।
सिराहाको चोहरवामा आज बिहान ट्रिपरको ठक्करबाट 1 ज्यान गएको छ। 171 नम्बरको ट्रिपरले 3P1456 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मिर्सैया नगरपालिका 7 रामप्रताप यादवको ज्यान गएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार उदय चन्द्र यादव घाइते भएका छन्। यस्तै महोत्तरीको औरही नगरपालिकामा करेन्ट लागेर 1 ज्यान गएको छ। औरही नगरपालिका वडा नम्बर 8 12 पुरूषोत्तम कुमार मण्डलको टीभीमा लाइन जोड्ने क्रममा आफ्नै घरमा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
रियालिटी शोका नाममा ठगी गरेको आरोपमा काठमाडौँ धुम्बाराईका विक्रम अछामी पक्राउ परेका छन्। भियन भाइरस डान्स एकाडेमी नामक नृत्य प्रशिक्षण केन्द्र खोली नृत्य सम्बन्धी रियालिटी शो आयोजना गर्ने उनले विभिन्न टेलिभिजन मार्फत प्रसारण गरेको तर विजेतालाई नदिएको भनिएको पुरस्कार विजेतालाई दिने भनिएको पुरस्कार नदिई सम्पर्कविहीन रहेका अछामी बाघ बजारबाट पक्राउ परेका हुन्।
उपभोक्ता हित संरक्षण मञ्चले वस्तु तथा सेवाको कालोबजारी, एकाधिकार र कृत्रिम अभाव सृजना गर्ने व्यवसायलाई कड़ा कार्यवाहीको माग गरेको छ। हरेक वर्ष मार्च 15 दिन मनाइने विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मञ्चले माइतीघर मण्डलामा आज गरेको कार्यक्रममा उपभोक्तालाई हानि पुर्याउने वस्तुको आपूर्ति गर्ने व्यापारीलाई दण्डित गर्न आग्रह गरेको हो।
रामेछापको गोकुल गंगा गाउँपालिका वडा नम्बर 5 कृषि सहकारी संस्था गठन गरिएको छ। गरिबी निवारण कोषको आर्थिक सहयोग तथा पहाड़ी समाज कल्याण केन्द्र दोरम्बाको सहजीकरणमा कृषि सहकारी संस्था गठन गरिएको हो।
मेरो पनि भन्नु छ।
आज नेपालले पपुवा न्युगिनीलाई हराएको छ। यही खुसियालीमा आशिष कुँवर लेख्नुहुन्छ, नेपालका ओपनरहरू टिक्न नसके पनि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखको जोडीले नेपाललाई जिताएको छ। यो जितका लागि हामी सबैलाई बधाई अनि खेलाड़ीलाई धन्यवाद।
रविन्द्र कुँवर लेख्नुहुन्छ, खेलाड़ीले त आफ्नो खेल जितेर हामीलाई खुशी दिएका छन्, जितका लागि नेपाली खेलाड़ीलाई सलाम छ, तर नेपालले जित्दै गर्दा देशमा भएका क्रिकेटका संरचना देखेर उदेक लाग्छ। खेलाड़ी मात्रै चम्किएर भएन, सरकारले क्रिकेटका संरचनाको विकासमा ध्यान दिनु पर्यो।
इलाम नगरपालिकामा जति बढ़ी बच्चा जन्मायो उति बढ़ी प्रोत्साहन भत्ता पाइने समाचार उज्यालो अनलाइनमा पढेर मुक्ति भट्टराई फेसबुकमा लेख्नुहुन्छ, यो त अलि नसुहाउँदो नियम भएन र गाउँ बेरोजगार र गरीबीले अस्तव्यस्त छ, त्यहीमाथि यस्तो नियम कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तै भयो। सन्तान जन्माउनेलाई होइन बेरोजगारलाई भत्ता दिने नियम बनाउनुपर्छ।
नवलपरासीमा पक्राउ परेकालाई छुटाउन प्रहरी कार्यालयमा पानी र बत्तीको लाइन काटिने धम्की दिएको समाचार उज्यालो अनलाइनमा पढेर शंकर भट्टराई भन्नुहुन्छ, यदि प्रहरीले गल्ती नै गरेको भए छलफल गरेर समस्या समाधान गर्न सकिन्छ, तर दोषीलाई छुटाउन चौकी घेराउ गर्न आएका हुन् भने त्यो ठिक भएन।
अनि पीआर भूषाल फेसबुकमा लेख्नुहुन्छ, सरकारले अनियमितता अन्त्यका लागि इन्धन बोक्ने ट्याङ्करमा तालचा लगाउँछौ भन्दा ट्याङ्कर चालकले आन्दोलन गर्ने रे, माग पनि कस्तो, इन्धन चोरेर बेच्न पाउनुपर्छ भन्ने, कता जाँदैछ हाम्रो देश।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौं।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र विष्णु विश्वकर्मा। अब विदेशको खबर। विश्वका चार शक्ति राष्ट्र फ्रान्स, जर्मनी, अमेरिका तथा बेलायतले रूसी पूर्व गुप्तचरमाथि बेलायतमा विष प्रयोग गरी भएको हमलाको आलोचना गरेका छन्। ती देशले दोस्रो विश्वयुद्धपछि युरोपमाथि यस प्रकारको हमला भएको भन्दै यसलाई बेलायतको सार्वभौमसत्तामाथिको प्रहारको संज्ञा दिएका छन्। यसअघि बेलायतले 23 रूसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेको थियो। प्रधानमन्त्री टेरेजा मेले गएको 4 तारीकमा एक रूसी पूर्व गुप्तचरमाथि बेलायतमा विष प्रयोग गरी भएको हमलामा संलग्न भएको भन्दै 23 रूसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेको बताउनु भएको छ। उनीहरूलाई देश छाड्न एक हप्ताको समय दिइएको उहाँले बताउनुभयो। रूसले भने यो आरोपको खण्डन गर्दै आएको छ। रूसी विदेश मन्त्री सेर्गेई लाभरोभले बेलायतले पूर्व गुप्तचर स्क्रिपालमाथि विष प्रयोग गरिएको घटनाबारे अन्तर्राष्ट्रिय समुदायलाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाउनु भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएर ऐतिहासिक सफलता हात पारेको खबर हामीले यसअघि नै प्रस्तुत गरिसकेका छौं। अब बाँकी खेल खबर। थ्री स्टार क्लब 20 तिलोतमा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुटबलको देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरमा आज भएको सेमी फाइनलमा मनाङ मर्स्याङदी क्लबलाई 2-1 हराउँदै थ्री स्टार फाइनलमा पुगेको हो। थ्री स्टारका लागि निराजन खड्का र बुद्ध चेमजोङले एक गोल गरे। मनाका लागि फ्लोरेन्टले गोल गरे पनि त्यो फाइनल प्रवेशका लागि पर्याप्त भएन। थ्री स्टारले अब उपाधिका लागि नेपाल पुलिस क्लबसँग पर्सि शनिबार खेल्नेछ।
र विराट गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशि बढ़ाइएको छ। यही चैतको 17 गतेदेखि 26 गतेसम्म हुने विराट गोल्ड कपको विजेताले 12,71,000 रूपियाँ पुरस्कार पाउनेछ। यो पुरस्कार काठमाडौँ बाहिर भएका फुटबल प्रतियोगिता मध्ये सबैभन्दा धेरै राशिको हो। यस्तै दोस्रो हुनेले 5,51,000 रूपियाँ पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा 10 टोली सहभागी हुनेछन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, पहिलोपल्ट एक दिवसीय मान्यता पायो। नेपालले पपुवा न्युगिनी र नेदरल्याण्डसले हङकङलाई हराएपछि 4 वर्षको लागि नेपालको एक दिवसीय यात्रा सुनिश्चित।
प्रधान न्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट राजीनामा, न्याय परिषदको निर्णयबारे कानून व्यवसायको मिश्रित प्रतिक्रिया।
विश्वमा खुशी राष्ट्रको सूचीमा नेपाल भारतभन्दा 32 स्थान अघि, फिनल्याण्डका नागरिक सबैभन्दा खुशी रहेको राष्ट्रसंघको भनाई।
पूर्व गुप्तचरमाथि विष प्रयोग गरी बेलायतमा हमला भएको भन्दै विश्वका 4 शक्ति राष्ट्रद्वारा रूसको आलोचना। 23 रूसी कूटनीतिज्ञलाई देश छोड्न बेलायतको निर्देशन।
र मनाङलाई हराउँदै थ्री स्टार तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष सशिन्द्र गौतमसँगै हामी अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।